रेडियो भेरी एफएम 98.6 रेक्सी 2.7 मेगाहर्ट्ज
प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा सुर्खेतबाट 21,000 बढी मतदाता थपिए, पुरूषभन्दा महिला मतदाताको संख्या धेरै।
भारतबाट आपूर्ति रोकिएपछि प्रदेश नम्बर 7 का विभिन्न जिल्लामा पेट्रोलको अभाव, कालो बजारी सुरु भएको उपभोक्ताको गुनासो।
नेपाली कंग्रेस सहितका 6 दल आगामी चुनावमा वृहत लोकतान्त्रिक गठबन्धन बनाउन सहमत, माओवादीले छोडे पनि सरकार नढल्ने कांग्रेसको दावी।
र एएफसी कप खेल्न नपाएको 3 स्टार क्लबले 1.5 करोड रुपियाँ पाउने।
हिमाल पहाड तराई कोही छैनन् पराई, बिहानको भेरी खबरबाट डिलु राउत र राजेन्द्र शाहीको नमस्कार। तपाईँ हामीलाई radiobheri.com.np शुभयात्रा हाम्रो पात्रो मोबाइल एप्लिकेशनका साथै बर्दियाको रेडियो टाइगरमा पनि सुनिरहनु भएको छ। अब खबर विस्तारमा। आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्रामा बसेर मनाइँदैछ। आश्विन शुक्ल प्रतिपदाका दिनबाट सुरु भएको दुर्गा पक्ष अर्थात दशैं पर्व आज कोजाग्रत पूर्णिमाका दिन सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी राति जाग्रामा बसेपछि समापन हुन्छ। आजको दिन सायकालमा महालक्ष्मीको पूजा आराधना गरी राति जाग्राममा बसेको मानिसका घरमा पृथ्वी भ्रमण गर्दै हिँडेकी महालक्ष्मी प्रवेश गरी धन ऐश्वर्य दिई सम्पन्न बनाउँछिन् भन्ने धार्मिक विश्वासका आधारमा यो पर्व मनाउन सुरु गरिएको धर्मशास्त्रविद एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्राध्यापक डाक्टर रामचन्द्र गौतमले बताउनुभयो। माता दुर्गाका 3 वटा रूपमध्येका 1 रूप महालक्ष्मीको पूजा गरेर आज दुर्गा पक्षलाई विदा गर्ने गरिन्छ। नवरात्र विजया दशमीकै दिन सकिने भए पनि दुर्गा पक्ष भने शुक्ल पूर्णिमाका दिन समापन हुन्छ। यसै गरी सौभाग्य, सम्पत्ति, श्रेय प्राप्तिका लागि आजदेखि आकाश दीपदान पनि सुरु हुन्छ। आश्विन शुक्ल पूर्णिमादेखि कार्तिक शुक्ल पूर्णिमासम्म कार्तिक स्नान गरी घर घरमा विशेष रूपमा गरिने तुलसी पूजा पनि आजदेखि नै सुरु हुने गर्दछ। आश्विन शुक्ल पूर्णिमादेखि कार्तिक स्नान गरेर महापातकबाट पनि मुक्त भइने विश्वास रहेको छ। कार्तिक स्नान गर्नाले आजदेखि कार्तिक शुक्ल पूर्णिमासम्म 2 दल भएका मास, मुगी, मुसुरो, चना, भटमास आदि अन्न खान नहुने शास्त्रीय मान्यता समेत रहेको छ।
आउँदो मङ्सिर 21 गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि सुर्खेतमा 2 लाख बढी मतदाता कायम हुने भएका छन्। 2 निर्वाचन क्षेत्र रहेको सुर्खेतमा 2,04,575 जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय सुर्खेतले जनाएको छ। कुल मतदाता मध्ये महिला मतदाताको संख्या 1,05,872 जना रहेका छन् भने पुरूष मतदाताको संख्या 98,703 रहेको कार्यालयले जनाएको छ। निर्वाचन क्षेत्र नम्बर 1 1,06,37 र निर्वाचन क्षेत्र नम्बर 2 1,02,938 जना मतदाता रहेका छन्। निर्वाचन क्षेत्र नम्बर 1 अन्तर्गत सिम्ता गाउँपालिका र गुरुबाकोट नगरपालिका समेटेर बनाइएको क क्षेत्रमा कुल 44,347 जनाको नामावलीमा समावेश भएको छ। यस्तै सिङ्गाड गाउँपालिका, भेरीगंगा र लेगबेसी नगरपालिका तथा वीरेन्द्रनगरको 15 र 16 नम्बर ओडा समावेश गरेर बनाइएको ख क्षेत्रबाट भने 57,290 जना मतदाता रहेको निर्वाचन कार्यालयले जनाएको छ।
यसैबीच निर्वाचन क्षेत्र नम्बर 2 अन्तर्गत वीरेन्द्रनगर नगरपालिकाको 1-14 वडा सम्मको क क्षेत्रबाट 56,262 मतदाताले नामावलीमा नाम दर्ता गराएका छन्। क्षेत्र नम्बर 2 रहेको बरहाताल र चौकुने गाउँपालिका तथा पञ्चपुरी नगरपालिका समेटेर बनाएको ख क्षेत्रबाट 46,643 जना मतदाता कायम भएका छन्। देशभरका कुल मतदाता मध्ये पुरूषको संख्या धेरै रहे पनि सुर्खेतमा 7,169 जना महिला मतदाताको संख्या धेरै रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। गएको साउन 1 गतेदेखि भदौ 3 गतेसम्म भएको मतदाता नामावली संकलनका क्रममा सुर्खेतमा 21,742 जना मतदाता थपिएको कार्यालयले जनाएको छ। रोजगारीको सिलसिलामा भारत लगायतका अन्य देशमा गएका केही मतदाताले अझै पनि नाम दर्ता गर्न छुटाएको कार्यालयको भनाइ छ।
माग अनुसारको आपूर्ति हुन नसकेपछि प्रदेश नम्बर 7 पेट्रोलको चरम अभाव भएको छ। दशैंको 3 दिन अघिदेखि नै पेट्रोल पाउन छाडेपछि उपभोक्ताहरू मर्कामा परेका छन्। बजारमा डिजलको अभाव नभए पनि पेट्रोलको चरम अभाव हुँदा चाडपर्वका बेला सर्वसाधारणहरूले निकै शास्ति खेप्नु परेको छ। नियमित रूपमा भारतले उपलब्ध गराउँदै आएको पेट्रोल दशैंसँगै रोकिएपछि कैलाली सहित 7 नम्बर प्रदेशका विभिन्न जिल्लामा पेट्रोलको अभाव भएको हो। नेपाल आयल निगम धनगढ़ीले आवश्यकता अनुसार मौजुद क्षमता नभएका कारण पेट्रोलको अभाव सिर्जना भएको जनाएको छ। तेल अभावसँगै यसको कालोबजारी पनि शुरू भएको हो। मौजातको भण्डारण क्षमता कम हुँदा पेट्रोलको अभाव भइरहेको कुरा राम्रोसँग थाहा पाएका उपभोक्ताले पनि नयाँ डिपो स्थापनाको काम रोकेको भन्दै आयल निगम प्रति कडा आपत्ति समेत जनाएका छन्। आयल निगमसँग 70,000 लिटर भन्दा बढी भण्डारण क्षमता नभएकाले अहिले हाहाकार भएको र पेट्रोल आइपुगिसकेकाले आजदेखि अभाव नहुने आयल निगमका निमित्त क्षेत्रीय प्रमुख शिवराज भण्डारीले बताउनुभयो।
नेपाली कंग्रेसले हरेक वर्ष कोजाग्रत पूर्णिमाको दिन काठमाडौँमा आयोजना गर्दै आएको चियापान कार्यक्रम यस वर्ष केन्द्रको सट्टा 330 प्रादेशिक निर्वाचन क्षेत्रमा आयोजना गर्ने भएको छ। विक्रमसम्म 2033 सालमा प्रवासबाट फर्किएपछि नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं कांग्रेसका संस्थापक नेता जननायक बीपी कोइरालाले शुरू गर्नुभएको परम्परालाई निरन्तरता दिँदै दशैंको कोजाग्रत पूर्णिमाका दिन देशैभरका प्रादेशिक निर्वाचन क्षेत्रमा चियापान कार्यक्रमको आयोजना गर्न लागि हो। आसन्न संसदीय र प्रादेशिक निर्वाचनका लागि आम जनतामाझ क्रियाशील रहनुपर्ने भएकाले कार्यक्रमलाई अझ व्यापकता दिनुपर्ने आवश्यकता बोध गर्दै केन्द्रको सट्टा यस वर्षको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम 330 प्रादेशिक निर्वाचन क्षेत्रमै आयोजना गर्न लागि नेपाली कंग्रेसका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिनुभयो। बर्दियाका 4 प्रादेशिक क्षेत्रमा नेपाली कंग्रेसका केन्द्रीय सदस्य किशोर सिंह राठौरको प्रमुख आतिथ्यता तथा जिल्ला सभापति एवं सिंचाई मन्त्री संजय कुमार गौतमको विशेष आतिथ्यतामा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम आयोजना हुने कांग्रेस बर्दियाले जनाएको छ। चियापान तथा शुभकामना कार्यक्रममा प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनका लागि प्रत्यक्ष तथा समानुपातिक निर्वाचनतर्फ लोकप्रिय तथा जनाधार भएका उम्मेद्वारको बारेमा छलफल गरी क्षेत्रीय कार्य समितिले उपयुक्त व्यक्तिको सिफारिश गर्ने समेत कांग्रेस नेता विद्या प्रसाद खनालले बताउनु भएको छ।
दशैंको रमझम नसकिँदै एकाएकी देखिएको राजनीतिक तरंगले धेरैलाई आश्चर्यचकित बनाएको छ। तीन पार्टीका शीर्ष नेताहरूले सहमति पत्रमा हस्ताक्षर र ए हातेमालो गर्दै एउटै कम्युनिष्ट पार्टी बनाउने उद्घोष गर्दा आशासँगै आशंका गर्नेहरूको जमात पनि बढेको छ। यो एकीकरण चुनावसम्म मात्रै हो कि त्यसपछि साँच्चै एउटै कम्युनिष्ट पार्टी बन्छ भन्नेमा स्वयं नेता कार्यकर्ता समेत अलमलमा रहेका छन्। नेपालका दलहरू फुट्ने र जुट्ने क्रम नयाँ होइन, पटक पटक फुट्दै र जुट्दै गरेका छन्। यसै सन्दर्भमा हामीले सुर्खेतको वीरेन्द्रनगरमा भेटिएका सर्वसाधारणलाई केन्द्रमा दलका नेताहरू मिलेर बनाएको तालमेल र सहमतिले साँच्चैकै स्थानीय नेता र कार्यकर्ताको भावना अनुसार छ त भनी सोधेका छौं। सुनौ उनीहरूको विचार आजको जनआवाजमा।
उनीहरू मिल्यो भन्दैमा अब सबै मिल्न चाहिँ सक्दैन, किनभने पुरै भातृ संगठन सबै मिलाउनु पर्छ। त्यो अब हेर्दै जाउँ, त्यो चुनावले उनीहरूको वातावरण कस्तो मिलाउन सक्छन् तलसम्मलाई, त्यही नै हुन्छ।
गाउँमा कार्यकर्ताहरू मिल्दैन, माओवादीको पनि मिल्दैन, एमाले पनि मिल्दैन, एकता त हो, अहिले गाउँमा मिल्दैन भन्ने मेरो कुनै विकल्प छैन।
केन्द्रका नेताहरू एकदम उहाँहरू मिल्नु भयो भने कार्यकर्ताहरू पनि, हिजोको दिनहरूमा के थियो भने एमाले जित्नु पर्छ भन्ने अथवा काङ्ग्रेसले म जित्नु पर्छ भन्ने एमालेमा हिँडेका व्यक्तिहरू पनि काङ्ग्रेससँग नबोल्ने त्यस्तो खालको एउटा उठ्यो भने, अहिले हामी सबैजना एक रूपमा मिलेर गयौँ भने पनि पार्टी पार्टीले गर्दा पनि कतिजना पनि बोलचाली बन्द भएको छ होइन। ग्रामीण रूपमा भएका अब पनि सबै कार्यकर्ताहरू पनि एक रूपमा हुनुपर्छ मलाई लाग्छ।
वामपन्थीहरू चाहिँ एकता हुनु स्वाभाविक हो, अहिले चाहिँ भनौँ अब एकताका कुराहरू आएछन्, त्यो भएको कारणले होइन अब उनीहरूले जसरी भए पनि होइन देशलाई परिवर्तन त चाहिएको छ, तर एकता कुन सन्दर्भमा हुने त्यसको विकल्प त हुनु पर्यो नि त। सकभर मेरो बुझाइमा त के लाग्छ भनेपछि कार्यकर्ताहरू चाहिँ मिल्ने कुरामा कस्तो भनेपछि एकै ठाउँमा खाएको वस्तु होइन के, त्यो फरक वस्तु हो, फरक वस्तु चाहिँ मिल्न गाह्रो हुन्छ, गाउँको कार्यकर्ता मिल्न गाह्रो छ।
केन्द्रमा नेताहरूले जुन निर्णय गर्नुभएको छ अब अहिले तालमेल गर्दाखेरि अब अलिकतै विचलित हुन स्वाभाविक कुरा हो होइन, मिल्नु पर्छ जस्तो लाग्छ मलाई, मिलाएर पनि लानुपर्छ दुई चारजना भन्ने कुरा अब रिसाउन स्वाभाविक हो। नेताहरूले जसले अपेक्षित अब त म चुनावमा लड्छु है म त योग्य व्यक्ति हो भनेर जसले आशा गर्नु भएको छ उहाँहरू अलिकतै ब्याग आउन पर्दाखेरि अलिकति चित्त दुख्न स्वाभाविक हो। 60-40 भन्दाखेरि जो योग्य व्यक्ति हो ऊ 100% नजान सक्छ भन्ने लाग्छ मलाई।
जहाँसम्म नेपालमा वाम एकता हुनुपर्ने चाहिँ जरुरी छ र अहिलेको अपरिहार्य आवश्यकता पनि हो र ग्रामीण लेभलमा त्यो सम्भावना छ, त्यो चाहिँ हुन्छ, बिस्तारै हुँदै जान्छ। केन्द्रमा पार्टी मिलिसकेपछि त्यसको स्थानीय लेभलमा प्रभाव पर्छ र सम्भवतः स्थानीय लेभलमा पनि सबै मिलेर जाने कुरा हुन्छ।
हामीसँग छिमेक सेरोफेरोसँगै राष्ट्रिय खबर बाँकी नै छन्। अहिलेलाई भने यो छोटो विश्राम।
विजयादशमी
रेडियो भेरी एफएम।
तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। तिनजेल हामीले प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनमा सुर्खेतबाट 21,000 बढी मतदाता थपिए, भारतबाट आपूर्ति रोकिएपछि प्रदेश नम्बर 7 का विभिन्न जिल्लामा पेट्रोलको अभाव लगायतका खबर प्रस्तुत गर्यौं। अब बाँकी खबर। नेपाली कंग्रेस सहित 6 दलले चुनावी तालमेल गर्ने भएका छन्। प्रधानमन्त्रीको सरकारी निवास बालटनमा बसेको 6 दलको संयुक्त बैठकले नेपाली कंग्रेस, संघीय समाजवादी फोरम, नेपाल लोकतान्त्रिक फोरम, राष्ट्रिय जनता पार्टी नेपाल, राप्रपा नेपाल र राप्रपा प्रजातान्त्रिक बीच चुनावी तालमेल गर्ने सहमति भएको हो। यसअघि एमाले, माओवादी केन्द्र र नयाँ शक्तिले वृहत वाम एकता गर्दै चुनावी तालमेल गरेपछि त्यसको भोलिपल्टै कंग्रेस सहित 6 दलले पनि चुनावी तालमेल गर्ने निर्णय गरेका हुन्। माओवादी केन्द्रले एमालेसँग चुनावी तालमेल गर्ने निर्णय गरेसँगै प्रधानमन्त्री एवं कंग्रेस सभापति शेरबहादुर देउवाले सहकार्यका लागि पहल शुरू गर्नुभएको थियो। कंग्रेस सहित 6 दलबीच गठबन्धन निर्माण गर्न 7 सदस्यीय कार्यदल बनाउने निर्णय भएको कंग्रेस नेता विमलेन्द्र निधिले जानकारी दिनुभयो। कार्यदलमा नेपाली कंग्रेसबाट 2 जना र अरू 5 दलबाट 1-1 जना सदस्य रहने भएका छन्। पार्टीको सिफारिशका आधारमा आज बिहानसम्म कार्यदललाई पूर्णता दिइने नेता निधिले जानकारी दिनुभयो।
यसैबीच नयाँ लोकतान्त्रिक गठबन्धनले वाम एकता गरेको माओवादी केन्द्रले समर्थन फिर्ता लिए पनि सरकार नढल्ने दावी गरेको छ। दलसँग 302 जना सांसद रहेकाले माओवादी सरकारबाट फिर्ता भए पनि सरकार नढल्ने नेपाली कंग्रेसका नेता विमलेन्द्र निधिले दावी गर्नुभएको छ। चुनावी तालमेलले दुई विपरीत विचारधाराका पार्टी कमल थापा नेतृत्वको राप्रपा नेपाल र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम पहिलोपल्ट एकै ठाउँमा आएका छन्। राज संस्थाका पक्षमा रहेको राप्रपा नेपाल र गणतन्त्रका पक्षमा रहेको फोरम नेपालले पहिलोपटक गठबन्धन गरेका हुन्। बैठकले एमाले, माओवादी केन्द्र र नयाँ शक्ति बीचको तालमेल अप्राकृतिक भएको दावी समेत गरेको छ। यसैबीच प्रधानमन्त्री शेरबहादुर देउवालले पछिल्लो राजनीतिक घटनाक्रमबारे कानूनी परामर्श समेत गर्नुभएको छ। सत्ता साझेदार नेकपा माओवादी केन्द्रले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग चुनावी तालमेल गर्ने र पार्टी एकता समेत गर्ने सहमति गरेपछि नयाँ सरकार गठनको सम्भावनाबारे संविधानविदहरूसँग छलफल गर्नुभएको हो।
निर्वाचन आयोगले मंगसिर 10 र 21 गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि तयार गरेको 7 प्रदेशको निर्वाचन क्षेत्रगत अन्तिम मतदाता संख्या स्वीकृत गरेको छ। निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनका लागि कुल मतदाता संख्या 1,54,27,731 कायम भएको जनाएको छ। पुरुष मतदाताको संख्या 77,76,496 रहेको छ भने महिला मतदाताको संख्या 76,51,065 र तेस्रो लिङ्गी मतदाताको संख्या 170 जना रहेका छन्। आयोगको निर्णय अनुसार डोल्पा जिल्लामा काइके र छारका तानसेङ गाउँपालिकाका 240 मतदाताको स्पष्ट विवरण प्राविधिक कारणवश एकिन हुन नसकेकाले सम्बन्धित जिल्लाबाट त्यस सम्बन्धी विवरण माग गरी प्राप्त भएपछि एकिन गरी मतदाता नामावलीमा समावेश गरिने जनाइएको छ।
निर्वाचनको सघन तयारी र व्यवस्थापनमा सहयोग पुर्याउन निर्वाचन आयोगले सरकारवाला पक्षलाई प्रशिक्षण दिन पनि सुरु गरेको छ। आयोगले आगामी मंगसिर 10 र 21 गते हुन लागेको प्रतिनिधि सभा र प्रदेशसभा सदस्य निर्वाचनमा खटिनेलाई प्रशिक्षण दिन थालेको हो। पहिलो दिन संचारकर्मीलाई प्रशिक्षण दिँदै आयोगले आचार संहिताको पूर्ण रूपमा पालना गर्दै निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न सबै संचारकर्मीलाई आग्रह गरेको छ। आयोगले निर्वाचनको तयारी द्रुत गतिमा अघि बढ़िरहेको बताउँदै मतपत्रको डिजाइन र छपाई शुरू भइसकेको समेत जानकारी गराएको छ। निर्वाचन आयोगका आयुक्त नरेन्द्र दाहालले बाँकी निर्वाचन सफलतापूर्वक सम्पन्न भएमा संविधानको कार्यान्वयन र अग्रगामी परिवर्तनका लागि निकै ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ।
यस्तै संघ प्रदेश सभा चुनावको लागि भन्दै निर्वाचन आयोगले 165 मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ। आयोगले हरेक निर्वाचन क्षेत्रमा 1-1 जना रहने गरी मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको हो। जिल्ला न्यायाधीश तथा नेपाल न्याय सेवाका राजपत्र द्वितीय श्रेणीका अधिकृतलाई मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतमा नियुक्त गरिएको आयोगले जनाएको छ। आयोगको प्रवक्ता नवराज ढकालका अनुसार जगेडा अधिकृतको रूपमा नै अरू 9 अधिकृतलाई पनि नियुक्त गरिएको छ। नियुक्ति पाएका अधिकृतलाई अभिमुखीकरण तालिम दिएपछि कार्तिक 1 गतेदेखि नै 165 निर्वाचन क्षेत्रमा कार्यालय स्थापना गर्ने आयोगको तयारी रहेको छ। त्यसको लागि 1,70,00,000 हाराहारीमा मतपत्र छाप्ने आयोगले जनाएको छ। सुर्खेतमा भने क्षेत्र नम्बर 1 को लागि मोहन सागर बस्याल र क्षेत्र नम्बर 2 मा किरण प्रसाद शिवाकोटीलाई नियुक्त गरिएको छ।
हामीसँग विदेशका खबरसँगै खेलकुद र का खबर पनि बाँकी नै छन्। अहिलेलाई भने यो अर्को छोटो विश्राम।
सबैको मन छुने रेडियो भेरी एफएम।
तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले छिमेक सेरोफेरोसँगै केही राष्ट्रिय खबर प्रस्तुत गर्यौं। अब बाँकी खबर। परम्परागत रूपमा लाग्दै आएको सुर्खेतको चिङाड गाउँपालिका र दैलेखको गुराँस गाउँपालिकाको सिमानामा लाग्ने टोन्नावला मेला आज लाग्ने भएको छ। हरेक वर्ष कोजाग्रत पूर्णिमाका दिन लाग्ने टोन्नावला मेला आज लाग्ने भएको छ। यस्तै मेलामा सहभागी हुन सुर्खेतका विभिन्न ठाउँ तथा दैलेख र जाजरकोटका विभिन्न ठाउँबाट दर्शकहरू मेला भर्न त्यसतर्फ आउने क्रम सुरु भएको मेला आयोजकले जनाएको छ। यसैबीच जाजरकोटको शिवालय गाउँपालिका र छेडाघाट नगरपालिकाको सिमानामा लाग्ने चिनेकम्द मेला पनि आज लाग्ने भएको छ। परम्परागत रूपमा लाग्ने मेलामा विभिन्न सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको समेत जनाइएको छ। यस्तै जाजरकोटकै कार्की गाउँ र सल्यानका विभिन्न ठाउँमा पनि कोजाग्रत पूर्णिमाका दिन लाग्ने परम्परागत मेला आज लाग्ने भएका छन्।
हुम्लामा 781 जनालाई विभिन्न श्रेणीका अपाङ्ग परिचय पत्र वितरण गरिएको छ। मापदण्डमा आधारित रहेर जिल्ला अपाङ्ग छनौट समितिले सिफारिस गरेको आधारमा महिला तथा बालबालिकाको कार्यालयले परिचय पत्र वितरण गरेको हो। समितिले सिफारिस गरेका जम्मा जिल्लामा रहेको अपाङ्गहरूलाई 7 प्रकारका विभाजन गरी 4 वर्गमा परिचय पत्र वितरण गरिएको महिला तथा बालबालिका कार्यालयका निमित्त प्रमुख कल्पना लामाले बताउनुभयो। अपाङ्गतालाई शारीरिक, दृष्टिविहीन, सुनवाई, श्रवण, त्यस्तै स्वर वा बोलाई, मानसिक र बहुअपाङ्गताका रूपमा वर्गीकरण गरी सूचकका आधारमा कदेखि घ वर्गमा वर्गीकरण गरिएको निमित्त प्रमुख लामाले बताउनुभयो।
भेरी खबरमा अब लागौं विदेशका खबरतिर। यस वर्षको रसायन शास्त्रतर्फको नोबेल पुरस्कार पनि 3 वैज्ञानिकलाई संयुक्त रूपमा प्रदान गरिने भएको छ। जैविक अणुहरूको चित्र हेर्न मिल्ने प्रविधिको विकास गरे बापत यस वर्षको रसायन शास्त्रतर्फको नोबेल पुरस्कार स्विस वैज्ञानिक ज्याक्स्युस डुबोसेट, जर्मनीका जोअचिम फ्रांक र स्कटल्याण्डका रिचर्ड एन्डरसनलाई संयुक्त रूपमा प्रदान गर्ने निर्णय गरेको हो। उनीहरूले विकास गरेको क्रायो इलेक्ट्रोन माइक्रोस्कोपी प्रविधिबाट मानव शरीरको सबैभन्दा सानो भाग अणुको अध्ययन गर्न सहज भएको छ। यो प्रविधिबाट सूक्ष्म जैविक अणुहरूको अध्ययन उच्च रिजोल्युसन मार्फत ठूलो बनाएर हेर्न सकिनेछ। यसबाट एन्टिबायोटिक प्रतिरोधी जिका भाइरसको सतहमा रहेको प्रोटिनको समेत अध्ययन गर्न सकिने वैज्ञानिकले बताएका छन्। नोबेल पुरस्कार कमिटीले यसअघि चिकित्सा विज्ञानतर्फको नोबेल पुरस्कार अमेरिकी वैज्ञानिक जेफ्री हल, माइकल रोसबास र माइकल युङलाई तथा भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार वैज्ञानिकहरू रेनर वेस, किफ थ्रोन र बेरी वारिसलाई प्रदान गर्ने निर्णय गरिसकेको थियो।
क्याटालोनियाले स्पेनबाट स्वतन्त्र भएको घोषणा गर्ने भएको छ। क्याटालोनिया स्वायत्त प्रदेशका नेता कार्लस पुई गदे मुन्टेले आफ्नो सरकारले स्पेनबाट छुट्टीको घोषणा यसै हप्ताको अन्त्यमा गर्ने बताउनु भएको छ। बीबीसीसँग कुरा गर्दै उहाँले आउँदो हप्तासम्ममा यो कार्य सम्पन्न गरिसक्ने बताउनु भएको हो। क्याटालोनियालाई अलग गर्ने घोषणा गर्दा स्पेनिस सरकारले हस्तक्षेप गरेमा त्यो ठूलो भूल हुने र त्यसको सबै थोक परिवर्तन गर्ने चेतावनी उहाँको रहेको छ। यसैबीच स्पेनका राजा फिलिप छैटौंले भने जनमत संग्रह गराएर आयोजकले कानून विपरीत काम गरेको भन्दै स्पेन निकै कठिन मोडमा पुगेको उल्लेख गर्नुभएको छ।
भेरी खबरको अन्तिममा लागौं अब खेल खबरतिर। अखिल नेपाल फुटबल संघ एन्फाले एएफसी एसियन कप छनौट अन्तर्गत ताजिकिस्तानसँग खेल्ने नेपाली फुटबल टोलीको घोषणा गरेको छ। यही असोज 24 गते ताजिकिस्तानमा हुने खेलका लागि मुख्य प्रशिक्षक गुतुकु कोजीले नेपाली टिमको छनौट गर्नुभएको हो। यसअघि एन्फा मैदानमा भदौ 20 गते भएको ताजिकिस्तान विरूद्ध खेलेकै टोलीका अधिकांश खेलाडीले यस टिममा पनि स्थान बनाएका छन्। यसपटक गोलरक्षक विशाल श्रेष्ठको स्थानमा एलन नेउपानेलाई टिममा ल्याइएको छ। यस्तै राजेन्द्र रावल डिफेन्डरको रूपमा टिममा समावेश हुनुभएको छ भने मिडफिल्डर सुमन लामाले यसपटक टिममा स्थान बनाउन सफल रहनु भएको छ। त्यस्तै मिडफिल्डर अञ्जन विष्टलाई फरवार्डको जिम्मेवारी दिइएको छ। गोलकिपरमा किरण चेम्जोङ, एलन नेउपानी, विकेश कुथु रहनु भएको छ भने डिफेन्डरमा विराज महर्जन, देवेन्द्र तामाङ, अनन्त तामाङ, दिनेश राजवंशी, आदित्य जितेन्द्र कार्की, आदित्य चौधरी, कमल श्रेष्ठ र राजेन्द्र रावले स्थान पक्का गर्नुभएको छ। मिडफिल्डरमा सुनिल बल, रोहित चन्द, हेमन गुरुङ, विक्रम लामा, सुजाल श्रेष्ठ, विशाल राई र हेमन्त थापा मगर रहँदा फरवार्डमा अञ्जन विष्ट, विमल घरती मगर, भरत खवास, नवयुग श्रेष्ठ र जर्ज प्रिन्स कार्की रहनु भएको छ। एसियन कप छनौटको यसअघिका 3 खेल नेपाल जितविहीन अवस्थामा रहेको छ। पहिलो खेलमा फिलिपिन्ससँग मनिलामा पराजय बेहोरेको नेपालले काठमाडौँमै भएको दोस्रो खेलमा यमनसँग गोलरहित बराबरी खेलेको थियो।
लापरवाहीका कारण एएफसी कप खेल्न नपाएको थ्री स्टार क्लबले 1.5 करोड रुपियाँ पाउने भएको छ। राष्ट्रिय खेलकुद परिषद राखेपका सदस्य सचिव केशव कुमार विष्ट एन्फा र थ्री स्टार क्लब बीच यस सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ। यो सम्झौता एन्फाको आगामी साधारण सभाबाट पारित हुनुपर्नेछ। थ्री स्टार क्लबले 6 करोड रुपियाँ क्षतिपूर्ति मागेको भए पनि 1.5 करोड रुपियाँ क्षतिपूर्ति दिने मौखिक सहमति यसअघि नै भएको थियो। सम्झौतापछि थ्री स्टार क्लबले 3 किस्तामा आउँदो मंगसिर 10 गतेभित्र 1.5 करोड रुपियाँ क्षतिपूर्ति पाउनेछ। यस्तै इन्फाले थ्री स्टार क्लबलाई कम्तीमा पनि 3 वटा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी गराउन पहल गर्नेछ। थ्री स्टार क्लबले अब इन्फाको आयोजना तथा सहकारीमा हुने प्रतियोगितामा सहभागिता पनि जनाउनेछ।
खेल खबरसँगै अहिलेलाई बिहानको भेरी खबर सकियो। बिदा हुनु अघि अहिलेसम्मका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा सुर्खेतबाट 21,000 बढी मतदाता थपिए, पुरूषभन्दा महिला मतदाताको संख्या धेरै।
भारतबाट आपूर्ति रोकिएपछि प्रदेश नम्बर 7 का विभिन्न जिल्लामा पेट्रोलको अभाव, कालोबजारी शुरू भएको उपभोक्ताको गुनासो।
नेपाली कंग्रेस सहितका 6 दल आगामी चुनावमा वृहत लोकतान्त्रिक गठबन्धन बनाउन सहमत, माओवादीले छोडे पनि सरकार नढल्ने कंग्रेसको दावी।
र एएफसी कप खेल्न नपाएको 3 स्टार क्लबले 1.5 करोड रुपैयाँ पाउने। अवस्था अहिले बिहान 8 बजेको भेरी हाइलाइट्समा तपाईँ हाम्रो भेट हुने नै छ। ताजा समाचार र स्वस्थ मनोरञ्जनको लागि रेडियो भेरीको साथमै रहनुहोला। समाचार कक्षका सबै सहकर्मीसँगै बिहानको भेरी खबरबाट डिलु राउत र राजेन्द्र शाही बिदा हुन्छौ। नमस्कार।